यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रमुख सत्तारूढ़ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच सरकारका काम कार्यवाही प्रभावकारी बनाउने लगायतका विषयमा छलफल, सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न समिति गठन, प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 111 जन्म जयन्ती आज मनाइँदै, पर्साको शेर्सिया खोलामा डुबेर दुई बालकको मृत्यु, जाजरकोटमा पहिरोमा पुरिएर दम्पतिको ज्यान गयो र यागी आधीका कारण भियतनाममा मृत्यु हुनेको संख्या 14 पुग्यो।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सत्तारूढ़ प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच हिजो छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवा, एमालेका तर्फबाट प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष एवं उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, महासचिव शंकर पोखरेल सहभागी हुनुहुन्थ्यो। छलफलमा सरकारका काम कार्यवाहीको समीक्षाका साथै थप प्रभावकारी बनाउने लगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलले सत्तारूढ़ दलहरूको बैठक आज बोलाउनुका साथै सरकारको न्यूनतम कार्यक्रम बनाउन समिति बनाउने निर्णय पनि गरेको छ। समितिमा कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डाक्टर प्रकाश शरण महत तथा एमालेबाट उप महासचिव प्रदीप गेवाली र विष्णु रिमाल हुनुहुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले समयको माग र जनअपेक्षालाई सम्बोधन गर्ने गरी नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी विद्यमान कानूनमा संशोधन विधेयक ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्य सचिव एक नारायण अर्याल, दुवै मन्त्रालयका सचिव र दुवै संगठनका प्रमुख सहित हिजो साँझ भएको छलफलमा प्रधानमन्त्री ओलीले ती कानूनलाई समयानुकूल र वस्तुनिष्ठ बनाउनु पर्ने बताउनुभयो। वहाँले मुलुकमा शान्ति, सुरक्षा र सुशासन कायम गर्न तथा संगठनभित्र सानो तहदेखि माथिल्लो तहसम्मको सुविधा समेतलाई ध्यान दिएर प्रस्ताव ल्याउन आग्रह गर्नुभयो। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सम्बन्धित निकायसँग छलफल गरेको छ। सिंहदरबारमा हिजो बसेको समितिको बैठकले प्रतिवेदन निर्माणका सन्दर्भमा उप प्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, गवर्नर महाप्रसाद अधिकारी लगायतसँग छलफल गरेको हो। सोही अवसरमा उप प्रधान एवं अर्थमन्त्री पौडेलले समितिले तयार गरेको प्रतिवेदनलाई व्यावहारिक रूपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उप प्रधानमन्त्री पौडेलले सहकारीबाट ऋण लिनेले तिर्नु पर्दैन भन्ने भ्रम नराख्न र सहकारी क्षेत्रको प्रभावकारी नियमनका लागि संयन्त्र गठन गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। त्यसै गरी राष्ट्र बैंकका गवर्नर अधिकारीले सहकारीको आर्थिक हिसाब किताब हेरेर समाधान खोज्नुपर्नेमा जोड़ दिनुभयो। सहकारी क्षेत्रलाई दोस्रो नियमनकारी निकाय गठन गरेर हेर्नुपर्ने उहाँको भनाइ छ। समितिका सभापति सूर्य थापाले सहकारीको उज्यालो भविष्यका लागि समितिको प्रतिवेदन महत्वपूर्ण हुने बताउनुभयो। सरकारवाला सबै निकायको छलफलका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी भइरहेको संयोजक थापाको भनाइ छ। सरकारले सरकारी कार्यालयको खाजा खाने समय 30 मिनट तोकेको छ। यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरूको खाजा खाने समय 30 मिनट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। प्रधानमन्त्री ओलीले कार्यालयको खाजा समयको नियमलाई उल्लंघन गरेको पाइएमा हेलो सरकारमा गुनासो गर्न अनुरोध समेत गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेल क्षेत्र देशवासी बीच एकता कायम गराउने महत्वपूर्ण माध्यम भएको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो पारा ओलम्पिकमा कास्य पदक विजेता पलेसा गोवर्धनलाई सम्मान गर्नुहुँदै उहाँले नेपाललाई विश्वभर चिनाउने कड़ीका रूपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताउनुभयो। पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमबीच नेपाली कांग्रेसका सभापति देउवाले पलेसालाई 5 लाख, प्रशिक्षक नेगी लामालाई 1,50,000 र पारा ओलम्पिकमा सहभागी अर्का खेलाड़ी भरत सिंह महतालाई 50,000 रूपियाँ पुरस्कार र सम्मान पत्र प्रदान गर्नुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई थप अधिकार दिने गरी संविधान संशोधन हुनुपर्ने बताउनु भएको छ। विराटनगर विमानस्थलमा हिजो संचारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले आफ्नो पार्टी संविधान संशोधनको विरोधी नभएको प्रष्ट पार्नुभयो। अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले संविधान संशोधनका लागि केही कुरामा संविधान सभामा नै नोट अफ डिसेन्ट र केही रिजर्भेशनहरू राखेको उल्लेख गर्नुहुँदै उहाँले त्यस्ता कुरामा संविधान संशोधन उपयुक्त हुने बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले बैंकिङ कसुर तथा सजाय ऐन 2064 संशोधन गर्न बनेको विधेयक 2080 माथिको दफावार छलफलपछि चेक अनादर चेक बाउन्स सम्बन्धी मुद्दामा 3 महिनादेखि 2 वर्षसम्मको कैद सजाय हुने व्यवस्था विधेयकमा राखेको छ। अर्थ समितिमा हिजो भएको छलफलका क्रममा समितिका सभापति सन्तोष चालिसेले चेक बाउन्सका मुद्दामा 15 लाखसम्मको बिगो भए 1 महिना कैद, 15 लाखदेखि 50 लाखसम्मको बिगो भए 1 महिनादेखि 3 महिनासम्म कैद, 50 लाखदेखि 1 करोड़ रूपियाँसम्म बिगो भएमा 3 महिनादेखि 1 वर्षसम्म कैद र 1 करोड़ रूपियाँ भन्दा माथिको बिगो भए 2 वर्षसम्म कैदको सजाय गर्ने व्यवस्था विधेयकमा राखिएको बताउनुभयो। उहाँले सजाय गर्ने र आर्थिक जरिवाना तिराउने भन्दा पनि पैसा उठाउने विषयलाई विधेयकमा बढ़ी प्राथमिकता दिइएको बताउनुभयो। समितिको हिजो बसेको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चेक अनादरका मुद्दा बढ़दै गएका कारण चाँडै प्रभावकारी कानून बनाएर कार्यान्वयनमा लगिनुपर्ने बताउनुभयो। नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 111 जन्म जयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ। नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनर्स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको विक्रम सम्बत 1971 भदौ 24 गते जन्म भएको थियो। जहानिया राणा शासनको विरोधमा उहाँका पिता कृष्ण प्रसाद कोइरालाले गरीब किसानले लगाएको कपड़ा राणा प्रधानमन्त्री चन्द्र शमशेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानु परेको थियो। भारतमा निर्वासित भएर प्रजातन्त्र पुनर्स्थापनाका पक्षमा संघर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी 8 ज्यान मुद्दाको प्रवाह नगरी 2033 साल पुष 16 गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्किनुभयो। उहाँले अप्नाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक मानिन्छ। क्यान्सर रोगले बीपीको विक्रम सम्म 2039 साउन 6 गते निधन भएको थियो। उहाँले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका 1.5 दर्जन कृति प्रकाशित छन्। दशैं तिहार जस्ता चाडपर्वमा हुन सक्ने सड़क तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोड़ दिएको छ। हिजो मन्त्रालयमा सरकार भएका निकाय संघको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चाड़पर्व शुरू हुनु अघि सड़कका खाल्डा खुल्डी तत्काल पुरिसक्न निर्देशन दिनुभयो। वहाँले सवारी नियम उल्लंघन नियन्त्रण दुर्घटना भएकाको उद्धार र अस्पतालसम्म पुर्याउने व्यवस्थाका लागि नेपाल प्रहरीलाई पनि तयारी अवस्थामा रहन आग्रह गर्नुभयो। सुरक्षित सड़क, चुस्त सवारी साधन, दक्ष चालक र सचेत यात्रु भएमा मात्र सड़क सुरक्षा कायम गर्न सकिने भन्दै वहाँले त्यसका लागि तीनै तहका सरकार र सम्बद्ध निकायबीच सहकार्य हुनुपर्नेमा जोड़ दिनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले साक्षरताको सूचक प्रविधिसँग जोडेर नयाँ पाठ्यक्रम बनाउन निर्देशन दिनुभएको छ। 58 अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा हिजो भक्तपुरको सानो ठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आयोजित कार्यक्रममा वहाँले साक्षरता बिना शिक्षा र शिक्षा बिना विकास सम्भव नहुने भएकाले समय सापेक्ष यसको विकास गर्न सबै लाग्नुपर्नेमा जोड़ दिनुभयो। वहाँले आफ्नै मातृभाषामा सिक्ने अवसर प्रदान गर्न सरकार प्रतिबद्ध रहेको र त्यसका लागि आवश्यक नीति निर्माण र कार्यान्वयनमा लाग्नु आवश्यक रहेको बताउनुभयो। पर्साको मसिहानी स्थित सिर्सिया खोलामा डुबेर हिजो दुई बालकको मृत्यु भएको छ। पर्साको जगन्नाथपुर गाउँपालिका वडा नम्बर 5 मसिहानी स्थित सिर्सिया खोलामा ऋषि पञ्चमीको अवसरमा स्थानीय रंजिता देवी पटेल र गान्धी देवी ठाकुरको साथमा नुहाउन गएका रंजिताको 8 वर्षीय छोरा अभिषेक पटेल र गान्धीको 10 वर्षीय छोरा गुलशन ठाकुरको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। जाजरकोटको बारेकोट गाउँपालिका 6 धुमामा गएको पहिरोमा घरसँगै पुरिएर दुईजनाको मृत्यु भएको छ। गैराती गएको पहिरोमा पुरिएर 47 वर्षीय मानबहादुर चलाउने र उहाँकी 38 वर्षीय श्रीमती प्रेम कुमारी चलाउनेको मृत्यु भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिनुभयो। पहिरोमा पुरिएकाको खोजी गर्ने क्रममा चलाउने दम्पतिको शव हिजो फेला परेको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले मातृभाषालाई प्रदेश र स्थानीय तहले आफ्नो कामकाजको भाषा बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। भाषा आयोगको स्थापना दिवसको अवसरमा काठमाण्डुमा हिजो आयोजित कार्यक्रममा मन्त्री पाण्डेले नेपालमा हाल भाषाको संख्या 130 पुगेको बताउनुभयो। उहाँले ध्वनि लिपिका रूपमा जबसम्म आउँदैन तबसम्म लोप पनि हुन सक्ने उल्लेख गर्दै भाषाको प्रवर्धन महत्वपूर्ण भएको बताउनुभयो। खानेपानी मन्त्री प्रदीप यादवले पारदर्शिता, जवाबदेहिता र जनउत्तरदायीपूर्ण भएर सरकारले सीमित स्रोत साधनका बावजूद पनि जनपक्षीय कामहरू गर्दै आएको बताउनु भएको छ। वीरगंज महानगरपालिकाको वडा नम्बर 16 नगवामा हिजो जसपा क्षेत्रीय समितिद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खानेपानी मन्त्री यादवले सरकारको पहिलो प्राथमिकता नागरिकलाई सहज सेवा प्रदान गर्नु रहेको बताउनुभयो। त्रिशुली नदी करिडोर र त्यसका सहायक खोलामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न महत्वपूर्ण मानिएको चिलिमे त्रिशुली 220 केवी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ। रसुवाको आमा छोदिङमो गाउँपालिका थम्बुचेत स्थित चिलिमे हब सब स्टेशनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरे बेसी स्थित त्रिशुली 3V हब सब स्टेशनसम्मको 28 किलोमिटर प्रसारण लाइन निर्माणको अन्तिम चरणका काम भइसकेका छन्। प्रसारण लाइन निर्माणका बाँकी काम सम्पन्न गरी दशै अगाडि नै सञ्चालनमा ल्याउने गरी काम अगाडि बढ़िरहेको छ। बाँकेको जानकी गाउँपालिकामा निर्माणाधीन 1500 अस्पताल संघीय सरकारले समयमा बजेट नपठाउँदा अलपत्र अवस्थामा रहेको छ। स्थानीयलाई सहज र गुणस्तरीय उपचार सेवा प्रदान गर्न अस्पताल निर्माणको काम थालिएको भए पनि निर्माण कार्यले समयमै पूर्णता नपाउँदा स्थानीय निराश भएका छन्। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
संघीय सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालयले 11,44,00,000 बजेटमा अस्पताल निर्माणको काम शुरू गरेको हो। जानकी गाउँपालिका वडा नम्बर 4 निर्माण थालिएको 1500 अस्पताल अन्तिम चरणमा पुग्दा अलपत्र परेको छ। थोरै काम बाँकी रहँदा पनि बजेट निकासा नभएपछि अहिले अलपत्र छ। स्थानीय सरकारले बजेटका लागि ताकेता गरे पनि सुनवाई नभएको बताएको छ। जानकी गाउँपालिका अध्यक्ष छबन खा,
पैसा पठाइदिएपछि हामीलाई काम गर्न सजिलो हुन्छ। टन्डीलाई खडा गरेर मात्र भएन, त्यसको व्यवस्थित पनि गर्नु पर्यो, डाक्टर खोज्नु पर्यो, डाक्टर राख्नु पर्यो, सञ्चालन गर्नु पर्यो त्यसलाई।
जिल्ला सदरमुकाम नेपालगंजबाट नजिकै भए पनि जानकी गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवा छैन। समयमै अस्पताल निर्माण नहुँदा स्थानीयलाई उपचारमा समस्या भएको छ। सामान्य स्वास्थ्य समस्या देखिँदा पनि सदरमुकाम नेपालगंज वा अन्य ठाउँमा जानुपर्ने बाध्यता छ। स्वास्थ्य शाखा प्रमुख दलबहादुर राणा,
हस्पिटलहरू अब नर्सिङ होममा नजाँदै तुरन्तै यही 1500 हस्पिटलबाट जनताहरूले सेवा पाउने थिए र जनताहरू त्यो सेवाबाट अहिले वञ्चित हुनु परेको छ। सानो सानो सेवाहरू पनि हेल्प पोस्टबाट नभएको सेवा प्रेषण गर्दा भेरी र मेडिकल कलेजमा जाने अवस्थामा यदि यो यहाँ भइदिएको भए घर अगाडि नै सेवा पाउँथ्यो।
अस्पताल निर्माणको काम अल्पत्र हुँदा स्थानीयले आफ्नै गाउँठाउँमा सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाएका छैनन्। बिरामीहरू उपचारका लागि बाहिर जानुपर्ने बाध्यता छ। उपचारका लागि बाहिर जाँदा धेरै रकम खर्च हुने गरेको स्थानीयको गुनासो छ। स्थानीय दिपेन्द्र बहादुर खत्री र बलराम प्रसाद वर्मा,
गराउन नसक्ने बजेट कटौती गर्ने बजेट छैन भने तर अहिले छुट्याइसकेको बजेटको पनि हस्पिटल किन बनेन त?
डाक्टर बढिया हो त सुविधा बढिया मिली, डाक्टर बढिया नहो तो सुविधा न। पालिकाको बजेट हो त पालिका डाले, केन्द्रको बजेट हो केन्द्र डाले, बनै चाहिँ बन्द।
गाउँघरमा अस्पताल निर्माणले सहज रूपमा स्वास्थ्य उपचार पाउने आशामा बसेका नागरिक बजेट अभावकै कारण निर्माण ठप्प हुँदा निराश बनेका छन्। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
अब अन्तर्राष्ट्रिय समाचार। भियतनाममा यागी आधीका कारण गएको पहिरोमा परी 14 मृत्यु भएको छ। घटना मान्ने धेरै मान्छे हराइरहेका अन्तर्राष्ट्रिय संचार माध्यम रोयटर्सले जनाएको छ। चीनको दक्षिणी क्षेत्र र फिलिपिन्समा 24 भन्दा बढ़ीको ज्यान जाने गरी आएको यागी भियतनाम पुगेको थियो। 149 किलोमिटर प्रति घण्टाको वेगमा आएको आँधीका कारण भौतिक संरचनाहरूमा क्षति पुग्नुका साथै 23 भन्दा बढ़ी डुंगाहरू डुबेका बताइएको छ। अब आर्थिक समाचार।
नेपाली गलैंचा उद्योगी तथा व्यवसायीहरूले गलैंचा उत्पादन तथा त्यसको कच्चा पदार्थको आयातमा लागेको मूल्य वृद्धि कर भ्याट छूट गर्न सरकारसँग माग गरेका छन्। नेपाली गलैंचा उद्योग क्षेत्रका उद्यमी तथा व्यवसायीहरूले आइतबार अर्थ मन्त्रालयमा उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग भेट गरी मूल्य वृद्धि कर भ्याट छूटको माग गर्नु भएको हो। माग पत्र मार्फत व्यवसायीहरूले नेपाली गलैंचा उनी धागो कताई रंगाई धुलाई तथा बुनाईमा विक्रम सम्बत 2052 देखि पाइरहेको भ्याट छूटको व्यवस्था खारेज गरिएकोले उद्योग सञ्चालनमा समस्या भएको भन्दै भ्याट छुटको व्यवस्था पुनस्थापित गर्न आग्रह गरिएको छ। माग पत्रमा छुटको व्यवस्था खारेजीले उद्योगहरूले प्रतिस्पर्धात्मक क्षमता गुमाएकोले निर्यातको आयमा दिइएको 50% छुटको खारेजीलाई पुनस्थापित गर्न समेत आग्रह गरिएको छ। नेपाली गलैंचा उनी धागो कताई रंगाई धुलाई तथा बुनाईमा सुलभ ब्याजदरमा बैंक कर्जाको व्यवस्था गर्न पनि माग पत्र मार्फत सरकार समक्ष अनुरोध गरिएको छ। माग पत्र ग्रहण गरेपछि अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपाली गलैंचा उद्योग क्षेत्रका समस्याका बारेमा सरकारका सम्बन्धित निकायहरूसँग गहन छलफल गर्ने र त्यसपछि पुनः व्यवसायीहरूसँग बसेर समस्याको समाधान पैल्याउने बताउनुभयो। कार्यक्रममा नेपाली गलैंचा उत्पादक तथा निकासीकर्ता संघका संस्थापक अध्यक्ष रामबहादुर गुरूङले नेपाली गलैंचाको प्रमुख कच्चा पदार्थ उनमा भ्याट छुट खारेज गरिँदा उद्योगहरूले प्रतिस्पर्धात्मक क्षमता गुमाई व्यवसाय गर्न नै कठिन भएको बताउनुभयो। निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने प्रस्तावित विधेयकका प्रावधान सच्याउन नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यान आकर्षण गराएको छ। चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वको पदाधिकारी टोलीले नवनियुक्त मुख्य सचिव एकनारायण अर्याललाई बधाई तथा शुभकामना दिने क्रममा त्यस्तो ध्यान आकर्षण गराएको हो। अर्थतन्त्र शिथिल रहेको अवस्थामा राज्य व्यवस्था समितिमा विचाराधीन विधेयकले लगानी निरुत्साहित हुने चेम्बरले उल्लेख गरेको छ। चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा प्रस्तावित मस्यौदा विधेयकमा निजी क्षेत्रका व्यक्ति र कम्पनीलाई आयोगको कार्यक्षेत्रभित्र समेट्न ल्याइएको बुँदा थप गरिएको व्यवस्थाले निजी क्षेत्र हतोत्साही भएको उल्लेख छ। मुख्य सचिव अर्याललाई बुझाइएको ध्यानाकर्षण पत्रमा निजी क्षेत्रले 1% भन्दा बढी शेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने व्यवस्थाले लगानीमा प्रत्यक्ष असर गर्ने र आर्थिक वृद्धिमा नै असर पुग्ने उल्लेख गरिएको छ। चेम्बर पदाधिकारीसँगको भेटवार्तामा मुख्य सचिव अर्यालले चाड पर्वको मौसममा बजारमा हुने अस्वाभाविक मूल्य वृद्धि नियन्त्रण एवं कालोबजारी रोक्न चेम्बरसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभयो। नेपाली धितोपत्र बजारमा आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। आइतबार बजारको कारोबार मापक नेप्से परिसूचक 25.400 अङ्कले घटेर 2701.90 अङ्कमा सीमित भएको छ। कारोबार भएका कुल 13 उपसमूह मध्ये आइतबार 3 उपसमूहको शेयर मूल्य बढेको छ भने 10 उपसमूहको शेयर मूल्य घटेको छ। यस दिन कुल 2,22,62,924 किता शेयरहरू 10,12,24,00,000 मूल्यमा किनबेच भएका छन्। नेपाल पर्यटन बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले 16,00,000 विदेशी पर्यटक ल्याउने सरकारी लक्ष्य पूरा गर्ने गरी काम गर्ने बताउनु भएको छ। सरकारले भ्रमण दशक कार्यान्वयन गर्दै 35,00,000 विदेशी पर्यटक भित्राउने योजना अगाडि सारेको बेला नवनियुक्त प्रमुख कार्यकारी अधिकृत जोशीले आइतबार पत्रकारहरूसँग कुरा गर्दै देशका मुख्य गन्तव्यको पहिचान गरी पर्यटन प्रवर्धन गर्ने तथा गुणस्तरीय पर्यटक भित्राएर गन्तव्य बजारीकरणमा ध्यान दिने उल्लेख गर्नुभयो। सन् 2023 10,14,882 विदेशी पर्यटक नेपाल भित्रिएका थिए। नेपाल पर्यटन बोर्डका अनुसार सन् 2024 पहिलो 8 महिनामा 7,20,334 जना विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाली कांग्रेसले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक विजेता पेलेसा गोवर्धनलाई सम्मान गरेको छ। नेपाली कांग्रेसको खेलकुद विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले कांस्य पदक विजेता गोवर्धन सहित टोलीका सदस्यहरूलाई नगद सहित सम्मान गर्नुभयो। कार्यक्रममा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले नेपालकी छोरी पेलिसाको पदकले सबै नेपाली खुशी भएको बताउँदै उज्जवल भविष्यको कामना गर्नुभयो। पाराओलम्पिकमा प्राप्त भएको कांस्य पदकले पनि अन्तर्राष्ट्रिय जगतमा इज्जत बढेको बताउँदै सभापति देउवाले भोलिका दिनमा नेपाली खेलाड़ीलाई राम्रो गर्ने हौसला प्रदान भएको पनि बताउनुभयो। कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले आफूले खेल क्षेत्रको सुधारका लागि काम गरिरहेको जानकारी गराउँदै खेलाड़ीहरूलाई नेपालमै रोजगारी दिने व्यवस्था मिलाउन आफू लागि परेको बताउनुभयो। नेपाली कांग्रेसको तर्फबाट ऐतिहासिक पदक विजेता पेलिसाले नगद 5,00,000 रूपियाँ पुरस्कार पाउँदा प्रशिक्षक कविराज जोशी लामाले नगद 1,50,000 रूपियाँ प्राप्त गरे। यसै गरी प्रतियोगितामा सहभागी भएका अर्का खेलाड़ी भरत सिंह महतले नगद 50,000 प्राप्त गरे। पेलिसाले पेरिस पारा ओलम्पिकमा तिकान्दोको K44 विधा अन्तर्गत महिला 57 केजी मुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाड़ीलाई पराजित गर्दै कांस्य पदक जितेकी थिइन्। नेपालले ISTAF ओल्ड सेवाकताउ च्याम्पियनशीप 37 थाई किक्स कपमा 1 स्वर्ण र 3 कांस्य पदक जितेको छ। थाइल्याण्डमा भदौ 16-23 गतिसम्म च्याम्पियनशीप आयोजना भएको थियो। नेपाल सेपा कदाको संघका कोषाध्यक्ष संगीन थापा मगरका अनुसार नेपाली टोलीले मिक्स इभेन्टमा 16 पदक जितेको हो। नेपालले यो इभेन्टमा सहभागी पाकिस्तान बंगलादेश चाइनिज ताइपेन र श्रीलंकालाई पराजित गरेको थियो। रोशन तामाङको कप्तानीमा रहेको नेपाली टोलीमा चन्द्रा चौधरी, सुमित्रा डंगोल, दिपेश जंग थापा, पदम बहादुर ठाडा मगर, अनिल जर्गा मगर, सुजन थिङ र उमेश बहादुर महत्व छन्। पुरीमा राईको 2 गोल सँगै कोशी प्रदेशले एन्फा महिला लीगमा अपराजित यात्रालाई कायमै राखेको छ। सात दोबाटो स्थित एन्फा मैदानमा आइतबार भएको खेलमा कोशीले कर्णाली प्रदेशलाई 4-0 गोलले हराएको हो। यो सँगै शीर्ष स्थानमा रहेको कोशीले 3 खेलबाट 9 अङ्क पुर्याएको छ। कर्णालीको भने 1 अङ्क छ। कोशीका लागि पूर्णिमा बाहेक समीक्षा मगर र प्रतीक्षा राईले 2 गोल थपिन्।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदलिरही। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.7 डिग्री सेल्सियस, वर्षा फाटफुट, सापेक्षिक आर्द्रता 95%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:47 भयो भने सूर्यास्त भरे साँझ 6:16 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रमुख सत्तारूढ़ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच सरकारका काम कार्यवाही प्रभावकारी बनाउने लगायतका विषयमा छलफल, सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न समिति गठन, प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 111 जन्म जयन्ती आज मनाइँदै पर्साको सिर्सिया खोलामा डुबेर दुई बालकको मृत्यु, जाजरकोटमा पहिरोमा पुरिएर दम्पतिको ज्यान गयो र यागी आधीका कारण भियतनाममा मृत्यु हुनेको संख्या 14 पुग्यो। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।